Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antenna Betoplu Ça, Rexy Duytoplu, Saat Megahertz. नजिकै सँगै वीरेन्द्रनगर बजारमा किनमेल गर्नेको चहल पहल सुरु, मूल्य बढेकाले खासै व्यापार नभएको व्यवसायीको गुनासो,
कालीकोटको तिला गुफामा पहिरो जाँदा चार घर पूर्ण रूपमा क्षति, 24 घर परिवार विस्थापित, कर्णाली राजमार्ग अवरुद्ध,
बाँकेमा लागू औषध नियन्त्रण चुनौती थपिँदै नेपालगञ्ज कारागार लागू औषध सम्बन्धी मुद्दाका कैदी र थुनुवाले भरियो,
र 15 वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपालले बलियो टोली बङ्गलादेशलाई हरायो, ओलम्पिक कमिटीको अध्यक्षका लागि 2 उम्मेदवारी दर्ता। हिमाल पहाड तराईको सेना प्राई बिहानको भेरी खबरबाट ढिलो रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कालीकोटको तिला गुफा नगरपालिका साथको ढाँड गाउँमा पहिरो जाँदा 24 घर परिवार विस्थापित भएका छन्। पहिरोका कारण जोखिममा परेका घर परिवारको अहिले राहत तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली खटिएर उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। पहिरोका कारण चार घर पुरै क्षति भएको छ भने अन्य 20 घर पनि जोखिममा रहेको तिला गुफा नगरपालिकाका प्रमुख रतन बहादुर शाहीले बताउनु भएको छ। बाहिर पारी र पहिरोका कारणले बालीघाट लघु जलविद्युत आयोजना भत्किएको र राजमार्ग अवरुद्ध भएको नगर प्रमुख शाहीको भनाइ छ।
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अल्पत्र परेका छन्। कर्णाली राजमार्ग अन्तर्गतको तिला गुफा नगरपालिका 6, 7 र 8 टाकुला खोलामा बाढीले सडक बगाउँदा राजमार्ग अवरुद्ध भएको हो। बाढीका कारण राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन बिचमै रोकिएका छन्। अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाको डोजर र कालीकोट सदरमुकामबाट हिँडेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकोले आज साँझसम्ममा खुल्ने सम्भावना रहेको जनाइएको छ।
बाँकीमा लागू औषध नियन्त्रण चुनौतीका रूपमा रहेको प्रहरीले जनाएको छ। भारतसँगको खुला सीमा लगायतका कारण लागू औषध प्रयोगकर्ता र कारोबारीले चलखेल बढाएका छन्। बाँकेको नेपालगञ्ज कारागारमा कैदी र थुनुवा गरी 286 लागू औषध ओसार पसार र बेचबिखन सम्बन्धी मुद्दामा रहेका छन्। कारागारका निमित्त प्रमुख दिपेन्द्र प्रसाद पौडेलले 286 लागू औषध ओसार पसार र बेचबिखन सम्बन्धी मुद्दामा सजाय भोगिरहेका र पूर्व पक्षका लागि थुनामा रहेका कैदी थुना रहेको बताउनु भएको छ। लागू औषध सम्बन्धी 125 कैदी र 161 थुना रहेकोमा 18 महिला कैदी थुना रहेको उहाँको भनाइ छ। हरेक हप्ता कम्तीमा 1 लागू औषध सम्बन्धी मुद्दाका थुनुवा र कैदी आउने गरेको पौडेलको भनाइ छ। कुल 250 सीमाताको कारागारमा अहिले 739 कैदी थुनुवा रहेका छन्।
जुम्लामा उज्यालो बनाउन विद्युत प्राधिकरणले पठाएका जेनेरेटर 2 थन्किएका छन्। जेनेरेटरमा चाहिने आवश्यक मात्रामा डिजेल किन्न सम्भव नभएपछि जेनेरेटर थन्काउनु परेको बताइएको छ। जुम्ला जिल्ला पूर्ण अध्ययारो विद्युत प्राधिकरणले 300 जेनेरेटर र 1 इन्जिनियर पठाएको हो। तर डिजेल कसरी हाल्ने भन्ने टुङ्गो नलागेपछि अहिलेसम्म मेसिन थन्किएको बताइएको छ। घन्टाको 70 तेलमा 240 किलोवाट बत्ती निकाल्ने जेनेरेटरलाई डिजेलले धान्न नसकिएपछि थन्काउनु परेको बताइएको छ। साना जलविद्युत उपभोक्ता समितिको बत्ती अन्यल भएपछि डिजेलले अहिले जुम्लामा 3 दिनको 3 बत्ती आउने गरेको छ। तर नागरिकले बत्ती बाल्नका लागि नभएर झारा टार्नका लागि दिएको गुनासो गरेका छन्।
सुर्खेत उपत्यका खानेपानी संस्थामा संस्था अन्तर्गतको श्रमिक ट्रेड युनियनले कर्मचारीको उचित व्यवस्थापनको माग गर्दै आन्दोलनको घोषणा गरेको छ। ट्रेड युनियनले वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको कार्यक्रम गर्दै कार्यालय प्रमुख डम्बर गौतमसँग कुनै पनि काममा समन्वय र सहकार्य नगर्ने बताएको छ। युनियनका अध्यक्ष गणेशमान खनालले गौतमले कर्मचारीहरूको मनोबल कमजोर गराउने काम गरेको आरोप लगाउँदै आन्दोलन गर्न बाध्य भएको बताउनुभयो। उहाँले आउँदो 13 देखि दैनिक मरम्मत र धारा जडान लगायतका काम नगर्ने बताउनु भएको छ। उहाँले 18 गतेदेखि कार्यालयबाट महसुल लिने काम पनि नगर्ने भन्दै 21 गतेसम्म माग पूरा नभई आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बताउनु भएको छ। संस्थामा करार ज्यालादारी र स्थायी प्रकृतिका गरी 62 जना कर्मचारी कार्यरत रहेका छन्। यी कर्मचारीको उचित व्यवस्थापन हुन नसकेको, ज्यालादारी कर्मचारीलाई करार र करारलाई स्थायी गर्ने प्रक्रिया अघि नबढेको खनालको आरोप रहेको छ। कर्मचारीहरूले राखेका माग र आन्दोलनको घोषणा सहितको पत्र कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तथा वृन्दनगर नगरपालिकालाई समेत जानकारी गराइएको खनालको भनाइ छ। यता संस्थाको मूल समितिले कार्यालय प्रमुख गौतमलाई प्रमुखको जिम्मेवारीबाट हटाए पनि उच्च अदालत सुर्खेतले भने कार्यालय प्रमुख पदमै यथावत राख्न अन्तरिम आदेश दिएको जनाएको छ।
महिलाहरूको महान पर्व हरितालिका तीज नजिकै सँगै वीरनगर बजारमा किनमेल गर्नेको चहलपहल पनि शुरू भएको छ। तर मूल्य बढेकाले किनमेल गर्नेको चहलपहल बढे पनि व्यापार भने खासै नभएको व्यवसायीको भनाइ छ। सुनौ यसै सन्दर्भमा सहकर्मी रमा केसीले तयार पारेको यो रेडियो सामग्री।
65
हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज नजिकै गर्दा सुर्खेतको वीरेन्द्रनगर बजारमा किनमेल गर्नेहरूको चहल पहल बढेको छ। विशेष गरेर बजारमा अहिले कपडा किन्नेहरूको बाक्लो भिड लाग्ने गरेको छ। तीजका लागि नै भनेर कपडा किन्न बजार आउनु भएका सुर्खेतको वीरेन्द्रनगरका देवी लामिछाने यस्तो बताउनुहुन्छ।
अहिले यो तीजको समयमा चाहिँ विशेष गरेर लत्ता कपडाहरूमा हल्का फुल्का महँगी भए पनि विशेष गरेर सुन चाँदी गरगहनाको लागि चाहिँ बजार भाउ एकदम आकाशिएको छ। त्यसमा चाहिँ सामान्य जनताले एउटा सामान्य तलब र एउटा सामान्य ज्याला मजदुरी गरेर खाने वर्गले पनि त्यसलाई चाहिँ बियर गर्न गाह्रो छ। विशेष गरेर सुन चाँदीको भाउमा र अन्य लत्ता कपडाको चाहिँ हल्का फुल्का वृद्धि भए पनि त्यसलाई चाहिँ सामान्य नै जस्तो मानिन्छ। कपडामा चाहिँ अब त्यस्तो सुन चाँदी जस्तो गाह्रो हुँदैन, त्यो किन्ने लाउने प्रक्रिया चलिरहेछ।
यता व्यवसायीको पनि आफ्नै तर्क छ। यसपालि भन्सार बढेका कारण पनि कपडाको मूल्य बढेको भन्दै व्यापार पनि कम मात्र हुने गरेको बताउनुहुन्छ राइसा फेन्सी पसलका संचालक नरेन्द्र कुमार कार्की।
अहिले यो महँगीले गर्दाखेरि एकदम व्यापारमा तपाईँ एकदम न्यून भइरहेको छ। पहिलाको तुलनामा अहिले एकदम कम भन्दा एकदम कम भइरहेको छ। तर यो अहिले सुनको रेट बढेको हुनाले कुनै एकदम साडीहरू पहिला महँगो महँगो साडी लाउँथे भने अहिले तपाईँको लगभग 1500-1200-1400 त्यस्तै साडी लाउने गरेका छन्। त्यसले गर्दाखेरि एकदम हाम्रो व्यापार न्यून भइरहेको छ। पहिलाको तुलनामा एकदम कम छ। तीज नजिक आए पनि पहिलाको तुलनामा एकदम कम छ। अहिले गाउँ गाउँमा पसल छ।
कतिपय ग्राहकले भने पसलै पिच्छे मनोमानी तरिकाले मूल्य राखिएको भन्दै व्यापारीहरूले चाडपर्वमा छुट दिनुपर्नेमा उल्टै मूल्य बढाएर मौका छोप्ने गरेको गुनासो पनि गरेका छन्। वीरेन्द्रनगर सातका शान्ति रेग्मी।
नजिकै त तीज आइरहेको छ, उनीलाई अब कम भयो त अब सबैले किन्थ्यो होला। उनीहरू महँगो भए पनि कम किन्ने मान्छेको त कमी छैन, होइन जति भिडभाड भइरहेको छ बजारमा।
यता चाडपर्वको बेला सुनको मूल्य आकाशिएपछि व्यापार पनि वात्तै गिरेको छ। महँगीका कारण सुन किन्न सक्ने अवस्था नभएको भन्दै सुन चाँदीको मूल्य भन्दा कम भएकाले कपडा किन्न आएको बताउनुहुन्छ। अर्का ग्राहक लक्ष्मी बिसी।
ठिकै भयो, ठिकै भयो, राम्रै भयो। महँगी त बढेकै छ, महँगै छ अब। सुन कपडा लिपस्टिक पाउडर सब चुरा टिकुली सब बढेको छ, केही छैन नबढेको।
उसो त मूल्य बढेकै कारण कपडाको व्यापार पनि पोहोर परारको तुलनामा कम भएको व्यवसायीको भनाइ छ। कमल वस्त्रालयका कमल गुप्ता र राजकुमार वैश्य।
अब तीजको चहल पहल खासै छ, किनभने करले गर्दा सामान धेरै महँगो पर्छ, त्यस कारण चहल पहल त छ, त्यति व्यापार पनि छैन।
पहिला एक महिना अगाडि नै व्यापार हुन्थ्यो तीजको लागि, तीजको चहल पहल भयो दिदी बहिनीहरूको चेलीबेटीको चाहिँ त्यस्तै छ। तर अहिले चाहिँ व्यापारमा चाहिँ जुन पोजिसन हुनुपर्ने नि त्यो पोजिसन छैन नि, व्यापार अहिले मध्यम श्रेणीमा छ।
हामीसँग छवि 100 रुपियाँ लगायतका खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
त तपाईँ अनि सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले तेज नजिकैसँगै वीरेन्द्रनगर बजारमा किनमेल गर्नेको चहल पहल शुरू, मूल्य बढेकाले खासै व्यापार नभएको व्यवसायको गुनासो, कालीकोटको तिल्ला गुफामा पहिरो जाँदा चार घर पूर्ण रूपमा क्षति, 24 घर परिवार विस्थापित, कर्णाली राजमार्ग अवरुद्ध लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। विकासमा पछि परेको बाँकेको राप्ते सुनारी नरेनापुर गाउँपालिकामा संघीय सरकारले कम बजेट छुट्याएको भन्दै स्थानीयले गुनासो गरेका छन्। संघीय सरकारले आर्थिक वर्ष 76-77 बाँकेका लागि 3 अर्ब रुपियाँ विनियोजन गरे पनि नरेनापुरले 22,68,00,000 रुपियाँ मात्रै पाउने भएको छ। वित्तीय समानीकरणतर्फ 10,96,00,000 र सशर्त अनुदानतर्फ 11,72,00,000 रुपियाँ पाउने अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले बाँकेका 8 वटा स्थानीय तहका लागि 2,90,11,00,000 रुपियाँ विनियोजन गरेको जनाएको छ। बाँकेका स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट नेपालगञ्ज उपमहानगरपालिकाले 69,56,00,000 रुपियाँ संघीय सरकारबाट पाउने भएको छ। गाउँपालिका मध्ये खजुरा गाउँपालिकाले सबैभन्दा बढी 38,82,00,000 रुपियाँ संघीय सरकारबाट प्राप्त गर्नेछ।
सरकारमा गत आर्थिक वर्षमा करिब 3.5 करोड रुपियाँमा 12 वटा कृषि सडक निर्माण गरिएको छ। कृषि तथा फलफुल खेतीका लागि प्रख्यात मानिएको सल्यानमा कृषि सडक निर्माणका लागि 3,47,00,000 रुपियाँ खर्च भएको बताइएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको अनुदानमा उपभोक्ता सहकारी समूह आदिले जिल्लामा 12 वटा ग्रामीण कृषि सडक निर्माण तथा मरम्मत गरेका हुन्। प्रदेश सरकारको 2,90,00,000 अनुदान र स्थानीय लागत सहभागिता 57,78,000 रुपियाँ खर्च गरेर ग्रामीण कृषि सडक निर्माण तथा मरम्मत गरिएको कृषि ज्ञान केन्द्र रुकुम पश्चिम कार्यक्षेत्र सल्यानले जनाएको छ। विगतमा भरपर्दो कृषि सडक नहुँदा स्थानीय रूपमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा समस्या भएपछि सडक निर्माण भएपछि स्थानीय उत्पादित कृषिजन्य वस्तु सुन्तला, अदुवा, बेसार लगायतको बजारीकरणमा सजिलो हुने स्थानीयवासीले बताएका छन्।
बाजुराको सदरमुकाम मार्तरीको रिङ रोड समयमै नबन्दा अस्पतालमा आउने जाने बिरामीलाई समस्या भएको छ। बीच बजारमा निर्माणाधीन रहेको रिङ रोड समयमै निर्माण हुन नसक्दा समस्या भएको स्थानीयले गुनासो गरेका छन्। वर्षाको समय सुरु भइसक्दा पनि निर्माण पक्षले काम नगर्दा र सडकका खाल्डामा पानी जमेर हिलामे भएका कारण बजारदेखि अस्पताल जाने आउने बिरामीलाई थप समस्या हुने गएको छ। सदरमुकाम मार्तरीको बजारमा रहेका 3 वटा सडक अस्तव्यस्त अवस्थामा रहेको स्थानीयको गुनासो छ। बीच बजारमा रहेको 354 मिटर सडक र तुफान डाँडादेखि त्रिवेणी चोकसम्मको करिब 500 मिटर सडक अस्तव्यस्त बन्दै गएको छ। बढी मालिका नगरपालिकाले निर्माण थालेको डिभिजन वन कार्यालयदेखि जिल्ला अस्पतालसम्म 170 मिटर सडक र गैडा डिलदेखि खुला मनसम्मको 184 मिटर सडक ठेकेदार कम्पनीले काम नगर्दा अलपत्र रहेको छ।
औषधि व्यवस्था विभागले औषधि ऐन दत्ता नभएका औषधि पसललाई कारवाही गर्ने प्रक्रिया अघि बढाइएको दावी गरेको छ। विभागले औषधि ऐन विपरीत दर्ता नै नगरी औषधि बिक्री वितरण गर्नेहरूको संख्या बढ्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको जनाएको हो। विभागका सूचना अधिकारी सन्तोष केसीले दर्ता नभएका औषधि बिक्री वितरण गर्नेलाई कारवाहीको प्रक्रिया अघि बढाइएको बताउनुभयो। उहाँले दर्ता नभएका औषधि सञ्चालकको औषधि जफत गर्नेदेखि लाइसेन्स खारेजसम्म गरिने बताउनु भएको छ। अहिले विभागमा 21,651 औषधि पसल दर्ता भएका छन्।
देशभरका सबै सामुदायिक विद्यालयहरूमा छात्राहरूलाई सेनेटरी प्याड वितरण गर्ने भनिएको कार्यक्रम अन्यलमा परेको छ। कस्तो प्याड वितरण गर्ने र कसरी गर्ने भन्ने पूर्व तयारी बिना नै कार्यक्रम ल्याएपछि लागू गराउन समस्या देखिएको हो। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा देशभरका सबै सामुदायिक विद्यालयका छात्रालाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने घोषणा गरेको थियो। सरकारको यो कार्यक्रमले अब छात्राहरूका लागि केही राहत हुने अनुमान गरिएको छ। परिवार योजना प्रजनन स्वास्थ्य शाखाका प्रमुख कविता अर्यालले कार्यक्रम कसरी लैजाने भन्ने छलफलकै क्रममा रहेकाले कार्यक्रम लागू गर्न नसकेको बताउनु भएको हो। स्वास्थ्य मन्त्रालयले कुहिने र वातावरणलाई असर नगर्ने प्याड मात्र वितरण गर्नुपर्ने अडान लिएको छ। देशभरका 20,000 सामुदायिक विद्यालयमा झन्डै 14,50,000 छात्रामा यो कार्यक्रम लागू गराउनु पर्ने हुन्छ। त्यसका लागि सेनेटरी प्याड मात्र खरिद गर्नका लागि वार्षिक 2 करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ।
सल्यानमा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ। शारदा नगरपालिका 2 खलङ्गा लुहा पिङबाट प्याराग्लाइडिङको परीक्षण सफल गरिएको हो। बाट गरिएको परीक्षण उडान शारदा नगरपालिका एक श्रीनगर बजारमा अवतरण गरिएको जनाइएको छ। रुकुमका सुनिल रावल र कास्कीका भुवन गाहले प्याराग्लाइडिङको सफल परीक्षण गर्नुभएको हो। एकल प्याराग्लाइडिङ 6 मिनटमा श्रीनगर बजारमा अवतरण भएको जनाइएको छ। सफल उडानपछि दृश्य अवलोकनका लागि महत्त्वपूर्ण स्थान रहेकाले व्यावसायिक रूपमा यसलाई अगाडि बढाउन सकिने पाइलट सुनिल रावलले बताउनु भएको छ। पर्यटन प्रबन्धनका लागि साहसिक खेलका रूपमा अत्यन्त रुचाइएको प्याराग्लाइडिङ सफल परीक्षण गरिएको सल्यान उद्योग वाणिज्य सङ्घ सल्यानका निवर्तमान अध्यक्ष सुदन श्रेष्ठले बताउनु भएको छ। शारदा नदीको फाँट छाया क्षेत्रको शक्तिपीठ खैरावाङ भुवनेश्वरी मन्दिर प्रख्यात सल्यानी खुकुरी उत्पादन पनि यही हुने भएकाले पर्यटनको राम्रो सम्भावना भएको नगर प्रमुख सुरेश अधिकारीले बताउनु भएको छ। फेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अनि सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। निरन्तर उकालो लाग्दै आइरहेको सुनको मूल्यमा हिजो 900 रुपियाँले गिरावट आएको छ। प्रति तोला 1000 रुपियाँले बढेर 73,500 पुगेको छापावाला सुनको मूल्य हिजो 72,600 रुपियाँमा कारोबार भएको छ। यस्तै 73,200 पुगेको तेजापी सुनको मूल्य हिजो 72,300 रुपियाँमा कारोबार भएको सुनसादी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य प्रति तोला 860 रुपियाँमै यथावत रहेको छ। पछिल्लो दुई महिना अवधिमा सुनको भाव प्रति तोला झन्डै 10,000 रुपियाँ बराबरले बढी भइसकेको छ। मूल्यका बढ्दो मूल्यका कारण पुराना सुन बिक्री गर्न आउने ग्राहकको संख्या बढे पनि नयाँ गरगहना किन्नेको संख्या भने घटेको व्यवसायीले बताएका छन्।
भरि खबरमा अब लागौँ खेल खबरतर्फ। भारतमा जारी 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले बलियो टोली बङ्गलादेशलाई पराजित गरेको छ। कल्याणीमा भएको खेलमा नेपालले बङ्गलादेशलाई 4-1 अन्तरले हराएको हो। नेपालको जितमा कृष्ण यादवले 2 तथा सुजन जिनी र प्रदीप लम्सालले 1-1 गोल गर्नुभयो। बङ्गलादेशका मियाले 1 गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन भने सक्नु भएन। नेपालले अब आउँदो बिहिबार भुटानसँग खेल्ने भएको छ। भुटानलाई जित्न सके नेपालले फाइनल यात्रा तय गर्नेछ। प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का र भुटान रहेका छन्। शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा भिड्नेछन्।
र नेपाल ओलम्पिक कमिटीको नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवन राम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ। अघिल्लो चुनावमा पनि यी दुवैले नै प्रतिस्पर्धा गरेका थिए। भदौ 20 गते हुने कार्य समितिको चुनावका लागि उम्मेदवारी दर्ता गरिएको छ। ओलम्पिक कमिटीको 19 पदमध्ये 17 पदमा चुनाव हुँदैछ। अध्यक्षमा 2, उपाध्यक्षमा 8, महासचिवमा 2, सचिवमा 4, सदस्यमा 8, कोषाध्यक्षमा 1 र सह महासचिवमा 1 उम्मेदवारी दिनुभएको छ। यस्तै 27 मतदाता रहेको ओलम्पिक कमिटीमा 26 उम्मेदवारको रूपमा रहेका छन्। यो पटक कुनै पनि पदमा उम्मेदवारी नदिनेमा ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुव कुमार प्रधान मात्रै रहनु भएको छ। यस्तै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल सिन्हाले नेपाल ओलम्पिक कमिटीको उपमहासचिव पदमा निर्विरोध चयन हुनु भएको छ। राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिव केशव कुमार विष्ट सहित 4 सचिव पदका लागि उम्मेदवारी दिएका छन्। तुलसी शाह, रामजी बहादुर श्रेष्ठ र दीपक हर्ष बज्राचार्य यस पदका लागि प्रतिस्पर्धामा रहनु भएको छ।
र मलेसियन क्लब जोहार साउदर्न टाइगर्ससँग मैत्रीपूर्ण खेल खेल्न मलेसिया पुगेको नेपाली फुटबल टोली स्वदेश फर्किएको छ। मलेसियन लिग च्याम्पियन जोहारसँग एक मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली गैराति फर्किएको नेपाल फुटबल अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ। विश्वकप छनौटको तयारीका लागि नेपाली टोलीले जोहारसँग मैत्रीपूर्ण खेल खेले पनि 1-0 पराजित हुन पुगेको थियो। सुजल श्रेष्ठको कप्तानीमा मैदानमा उत्रेको नेपालले मलेसियन क्लब विरुद्ध फितौलो प्रदर्शन गरेको हो। कतारमा आयोजना हुने सन् 2022 फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनौटका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेलेको हो। छनौटमा नेपाल समूह बीमा रहेको छ। नेपालको समूहमा एसियाली पौराज, अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन्। नेपालले आउँदो 19 गते कुवेतसँग खेल्दै छनौट प्रतियोगिताको सुरुवात गर्दैछ। खेल खबर सँगै रेला बिहानको भेरी खबर सकियो। विधाउन गएसम्मका मुख्य खबर फेरि एकपटक।
तीज नजिकैसँगै वीरेन्द्रनगर बजारमा किनमेल गर्नेको चहल पहल शुरू, मूल्य बढेकाले खासै व्यापार नभएको व्यवसायीको गुनासो।
कालीकोटको तिला गुफामा पहिरो जाँदा चार घरमा पूर्ण रूपमा क्षति, 24 घर परिवार विस्थापित, कर्णाली राजमार्ग पनि अवरुद्ध।
बाँकेमा लागु औषध नियन्त्रणमा चुनौती थपिँदै नेपालगंज कारागार लागु औषध सम्बन्धी मुद्दाका कैदी र थुनुवाले भरियो।
र 15 वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपालले बलियो टोली बंगलादेशलाई हरायो, ओलम्पिक कमिटीको अध्यक्षका लागि 2 उम्मेदवारी दर्ता। हस्तारीलाई बिहानको भेरी खबर सकियो, अहिले 8 भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलु रावत र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।